नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक महिनाको 15 गति बिहान प्रसारण हुँदै आएको वडाध्यक्षसँग जनताका सवाल वडाध्यक्षसँग कार्यक्रममा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। यो कार्यक्रम बिर्तामोड 1 नम्बर वडासँगको सहकार्यमा प्रसारण हुने गर्दछ। कार्यक्रममा जनताहरूले वडाध्यक्षसँग के सवाल राख्नु भएको छ भन्ने विषयमा आज हामी कुराहरू उठाउने नै छौँ। यतिखेर बिर्तामोड वडा नम्बर 1 हेर्ने हो भने यो पछिल्लोचोटि स्थानीय पालिका कार्यान्वयनमा आइसकेपछि यो 7 वर्षको अवधिमा धेरै भौतिक पूर्वाधारतर्फ विकास निर्माणका कामहरू भइसकेका छन् र अहिले देखिने गरी कामहरू भएका छन्। अब जनताहरूले जनप्रतिनिधिसँग कस्तो अपेक्षा राख्नु भएको छ त, अबको विकास निर्माणको गतिलाई कसरी अगाडि बढाउन सकिन्छ त भन्ने विषयमा हामी जनताहरूले के भन्दैछन् भन्ने विषयमा आज हामीले बिर्तामोड वडा नम्बर 1 नवज्योति टोल विकास संस्थाका अध्यक्ष मदन शिवाकोटीसँग कुराकानी गर्न गइरहेका छौँ। मदनजी हाम्रो प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। मदनजी, स्वागत छ तपाईँलाई।
नमस्ते हजुर, नमस्ते।
जस्तै मदनजी, बिर्तामोड वडा नम्बर 1 तपाईँ हुनुहुन्छ र यो जनप्रतिनिधिहरू आएको करिब 7 वर्ष भयो। पछिल्लो चरणका जनप्रतिनिधि निर्वाचित भएर आएको पनि 2 वर्ष कार्यकाल बितिसकेको अवस्था छ। यो अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि जनप्रतिनिधिहरूले जनभावना अनुसार तपाईँहरूको भावना अनुसार विकास निर्माणका कामहरू कसरी गरिरहेका छन् जस्तो लाग्छ?
होइन, अहिले अब पछिल्लो समयमा आएर विकासका काम नभएका होइनन्, सर्वत्र हेर्दाखेरि विकासका काम भएकै छन्। अब चित्त बुझ्दो हिसाबले कति ठाउँमा नभएका पनि होलान्, होइन, धेरै कारणवशहरू पनि हुन्छन् र समग्र रूपमा हेर्दाखेरि अहिले भएका छन्। टोलमा बाटाघाटाहरूदेखि लिएर तपाईँका प्लम नालीहरू, सडक बत्तीहरूका कामहरू सुचारु रूपमा भइरहेका छन्। सबैतिर सन्तोषजनकै मान्नुपर्छ, त्यसरी बुझौँ।
जस्तै जनताको अपेक्षा अनुसार चाहिँ अहिले विकास निर्माणको गतिहरू, जस्तै भौतिक पूर्वाधारमा केही गतिहरू त देखिन्छ विकास निर्माणका, जस्तै तपाईँले अघि उठाइसक्नु भएको छ, ढल बनो, बाटो बनो, सुविधा पाए, तर जनताको स्तर उकास्ने खालका, जनताहरूले चाहिँ स्वरोजगार प्राप्त हुने खालका योजनाहरू चाहिँ अहिलेका जनप्रतिनिधिले ल्याउनै सकेनन्। अहिले पनि युवाहरू विदेशिनुपर्ने बाध्यता छ, रोजगारी सामान्य रोजगारीमा पनि भौतारिनुपर्ने अवस्था छ, होइन, काम गरेको सही ज्याला प्राप्त गर्न सकिरहेको अवस्था छैन भन्ने एक किसिमको बुझाइ छ। यसलाई तपाईँले कसरी लिनु भएको छ?
पक्कै पनि यो कुरो बडा दयनीय पनि छ हाम्रो देशमा अहिले। यो चाहिँ यसलाई आर्थिक कार्यक्रम सुधार्ने, रोजगारी सिर्जना गर्ने हाम्रो चाहिँ पहिलो कुरो त सरकारको प्राथमिकतामै पर्नुपर्छ जस्तो मलाई लाग्छ। यसलाई प्राथमिकताको हिसाबमा राखेर सरकारले लानुपर्छ। यसरी मान्छे जनशक्ति पलायन भएको पक्कै पनि राम्रो होइन। र स्थानीय तहले पनि विभिन्न स्वरोजगार कार्यक्रमहरू ल्याउने अनि प्लस त्यसमा अब त्यो उद्यमशीलतालाई ध्यान दिने, लगानीकर्ता लगानी गर्नको लागि यहाँनिर केही गर्छु भन्नेहरूलाई सरल तरिकाले, बिना झन्झटिलो तरिकाले के अरे ऋण प्रवाह गर्न सक्ने एउटा त्यस्तो खालको नीति माथि तहबाट तल स्थानीय तहसम्म प्रवाह गर्न सकियो भने हाम्रो जनशक्तिहरू पलायन गर्नलाई केही हदसम्म रोक्न सकिन्छ कि जस्तो मलाई लाग्छ।
जस्तै
यहाँनिर केही नभएपछि, तपाईँको केही उद्यमशीलता नभएपछि भविष्य फ्युचर राम्रो हुँदैन भन्ने सोचले अधिकांश मान्छेहरू यहाँदेखि युरोप, अमेरिका, अब अस्ट्रेलिया प्रस्थान गरेका छन्। यहाँसम्म कि साना साना नानी बच्चाहरू तपाईँको प्लस टू सक्ने बित्तिकै यहाँबाट स्टडीको नाममा तपाईँहरूको लाखौँ खर्च गरेर बाहिर जान्छन्। त्यसको कारण के हो भने भविष्य नदेखिएकै हो नि त। नीतिगत रूपमा यहाँनिर केही कुराहरू प्रष्ट ल्याउनु पर्ने देखिन्छ क्या सरकारले यो विषयमा चाहिँ, मेरो सोचाइ थियो।
जस्तै अहिले तपाईँहरू टोलमा हुनुहुन्छ, तपाईँ टोलको अध्यक्ष हुनुहुन्छ, तपाईँहरूले माग गर्ने पनि भौतिक पूर्वाधारकै विकासहरू हुन्छन् क्या, विशेष गरेर ढल नली, बाटो, पैनी। तर यसरी चाहिँ दीर्घकालीन सोचका आधारमा विकासका मागहरू चाहिँ गरिन्छन् गरिँदैनन्, तपाईँहरूको टोलमा छलफल हुन्छ कि हुँदैन, अब हाम्रा नानीहरूलाई कमसेकम नेपालमै बसेर बस्ने वातावरण सिर्जना गर्नको लागि उद्यमशीलताका लागि चेतनामूलक कार्यक्रमहरू ल्याउने, सामाजिक विकासतर्फका कार्यक्रमहरू चलाउने भन्ने माग चाहिँ हुन्छन् कि हुँदैन?
यो त अलिक कम्ती नै छन् अहिले, विशेष गरेर पूर्वाधारपट्टि नै हामीहरू सबै लागेका छौँ, किनभने पूर्वाधार अहिले राम्रो अवस्थामा फर्किन नसकेको पनि हो। अनि प्लस अब नीतिगत कुराहरूमा धेरै फरक पर्छ। तपाईँहरूले भनौँ नीतिगत कुराहरूमा जस्तो त्यो कार्यक्रम लागू गर्नलाई कतिसम्म के अरे बजेटहरू अलिकति राम्रै खालको बजेटहरू निकासा गर्नुपर्ने हुन्छ, दीर्घकालीन बजेटहरू हुन्छन् त्यस्ता खालका बजेटहरू, त्यसमा अलिकति फोकस नदिएको सरकारले नि जस्तो मलाई लागिरहेछ। अब यो सानोतिना पूर्वाधारका कुराहरू ढल बत्ती प्लम बाटा यिनीहरूमा अहिले चाहिँ बढी फोकस छन्। अब सानातिना कार्यक्रम तपाईँको अब मौरी पालन अब यो यस्तै कुराहरू थोरै क्याटेगोरीमा पर्छन्, तर त्यसले चाहिँ तपाईँको स्वरोजगार भान्नलाई इनफ हुन्छ जस्तो मलाई लाग्दैन।
एउटा तपाईँलाई उदाहरण दिन चाहन्छु, जस्तै अहिले चाहिँ बिर्तामोडमा दक्ष जनशक्तिको आवश्यक छ होइन, जस्तै यहाँ घर बनाउने मिस्त्रीहरूकै कुरा गरौँ न, इन्डियन नागरिकहरू बङ्गलादेशदेखि आएका नागरिकहरूले काम गरेर पैसा लगिरहेको अवस्था छ, एउटा चाहिँ काम गर्ने लेबरलाई चाहिँ मिस्त्री बनाउन एउटा चाहिने तालिम दिन पनि सकिया छैन, अब ड्राइभरकै तालिमहरू अनि यस्ता धेरै कार्यक्रमहरू देखिन्छ क्या, विदेशी आएर नेपालमा रोजगार गरेर पैसा लिएर गइरहेको देख्न सकिन्छ, कमसेकम सिप मात्रै सिकाइदिने हो भने पनि गरिखान्थे होला नि त, त्यो हिसाबको पनि विकास भएन भन्ने खालको जनताको बुझाइ छ, के भन्नुहुन्छ?
निश्चित रूपमा पनि त्यो एउटा व्यापक कार्यक्रम वडा तथा नगरपालिका नेपाल सरकारको संयुक्त उसमा एउटा व्यापक कार्यक्रम लगाएर सिप सिकाउँदाखेरि हुन्छ, तर हाम्रो अलिकति के छ भने अर्को साइड पनि तपाईँलाई म के भनौँ, हाम्रो मानसिकता कस्तो छ भने यहाँनिर बसेर जस्तो तस्तो काम नगर्ने भन्ने सोचको मानसिकतामा हामी नेपालीहरू हुन्छौँ कि, जस्तै एउटा टाढी लगाउने मान्छेले थुप्रो पैसा विदेशी बङ्गलादेशी अघि तपाईँले कुरो उठाउनु भयो, उनीहरूले ठुलो पैसा यहाँबाट लगिरहेछन् बिहार उत्तर प्रदेशतिरबाट आएर घर बनाउने लेबरहरूले त्यसले, तर हामी त्यो सिप सिकेर पनि विदेश जानपट्टि बढी बल गर्छौँ, यहाँनिर काम गर्दा हामीले आफूलाई सानो सम्झिन्छौँ, त्यो पनि एउटा मानसिकताको हो, त्यसलाई चाहिँ नि व्यापक कार्यक्रम मार्फत यस्तो होइन यस्तो हो भनेर सम्झाउने बुझाउने एउटा कार्यक्रमको कमी नै देखिन्छ, शिक्षा भनौँ त्यसलाई नलेजको एउटा कमी देखिन्छ, त्यसरी एउटा कार्यक्रम ल्याएर सिप विकास तालिम गर्नु गर्दाखेरि चाहिँ तपाईँको हाम्रो आफ्नै ठाउँमा त हुन्छ नै, जनशक्ति बाहिरियो भने पनि रेमिटेन्स भित्रिनलाई त्यसले धेरै हदसम्म मद्दत गर्छ, बुझाइ छ मेरो चाहिँ अहिले।
जस्तै सर अब अलिकति तपाईँसँग बुझ्न मन लाग्यो, अहिलेका युवाहरू अत्यन्तै धेरै कुलतमा फसिरहेको होइन, लागु औषध सेवन अथवा हाम्रै नानीहरू हाम्रै घर परिवारभित्र पनि छिर्छ कि भन्ने आशंका भइसक्यो होइन, यस्तो वातावरण बनिसक्यो, अब यसलाई यो सामाजिक विकासतर्फ पनि एउटा बजेट हुन्छ, बजेट शीर्षकहरू हुन्छन्, यो जनचेतना जगाउने अथवा यो युवा पङ्क्तिलाई कुलतबाट लाग्न चाहिँ जोगाउनका निम्ति टोल विकासले के गर्दो रहेछ, टोल विकासले पनि अहिले जनचेतना जगाउन सक्छ, यसतर्फ तपाईँहरू कसरी लाग्नु भएको छ?
हाम्रो अब यहाँ व्यापक रूपमा त्यसमा निश्चय नै छलफल हुँदैछ, हामीले अब टोल विकासले एकल रूपमा त्यस्तो भयावह स्थितिलाई रोक्नको लागि तपाईँको नगरपालिका वडा र के अरे सुरक्षा संयन्त्रसँग समन्वय गरेर पहिलो कुरो त हामीले अब यहाँ सम्झाइ बुझाइ गर्ने के अरे साधारण भेलामा राखेर यी कुराहरू राख्ने सम्झाउने, अनि त्यो पछाडि अब तपाईँको रङ्गे हात भेटियो भने के कस्ता कारवाही हुन्छन् के कस्ता गर्ने सम्बन्धित निकायलाई खबर गर्ने र सम्बन्धित अभिभावक मार्फत पहिलो प्राथमिकता त्यो हुन जान्छ, त्यसरी हामीले एउटा कार्यक्रमलाई लाने हाम्रो अहिले योजना पनि छ। पहिलो कुरो त हामी अभिभावकमा कन्भिन्स गरौँ, अभिभावकबाट कतिको चाहिँ नि कन्ट्रोलमा हुनुहुन्छ उहाँहरू, पहिचान पहिला गर्ने ठुलो कुरो हो, दुर्व्यसनीहरूको पहिचान गर्ने, अनि सबैभन्दा ठुलो कुरो यो दुर्व्यसनीहरूको चाहिँ डिस्ट्रिब्युट कसले गर्छ, दुर्व्यस लागु औषधको
बिक्री वितरण कहाँबाट भइरहेछ,
त्यो कुरो महत्त्वपूर्ण कुरो छ, त्यसलाई चाहिँ नि ब्लकेज गराउन कतिसम्म भूमिका खेल्नुपर्छ सुरक्षा निकायले र हामीले पनि कतिसम्म भूमिका खेल्नुपर्छ भन्ने कुराहरूको निश्चय नै हामीले ऊ गर्नै पर्ने हुन्छ, र वडाभित्र टोलभित्र हामीले पहिचान गरी दुर्व्यसनीहरू को हुनुहुन्छ र उहाँका परिवारहरूको हातबाट टाढा हुनुहुन्छ कि उहाँका परिवारहरूको कन्ट्रोलबाट टाढा हुनुहुन्छ कि, दुर्व्यसनीलाई परिवारसँग समन्वय गरेर रिहाब सेन्टरमा गएर राख्नुपर्ने हो कि, उहाँहरू कतिको एबल हुनुहुन्छ त्यसको लागि, आदि इत्यादि कुरा गरेर न्यूनीकरण गर्ने कुरा हो सबै। यसमा चाहिँ कस्तो छ भने यो साँच्चै नै भयावह रूप लिएको छ, हाम्रो विशेष गरेर झापामा यो एकदमै भयावह रूप लिएको छ, अहिले धेरै घटनाहरू पनि घटेका छन्, यसलाई चाहिँ सबै निकायहरू मिलेर निश्चित बनाउनको लागि यसको चाहिँ मेन डिस्ट्रिब्युट यसको गला दबाउनु पर्ने हुन्छ, डिस्ट्रिब्युट कहाँबाट हुन्छ र धेरै कुराहरू सिस्टममा ल्याउनलाई सबै लागि पर्नु पर्ने हुन्छ, एकतर्फाले पनि हुँदैन, सबैको एउटा समायोजन, तिन चारवटै निकायको एउटा समायोजन गरेर यसलाई गर्न सकौँ भने केही हदसम्म निश्चित पार्न सकिन्छ कि भन्ने मेरो बुझाइ हो।
यो चाहिँ नारामा अलिक बढी चर्चा गरिन्छ, तर बजेट छुट्याउँदा आवश्यक बजेटहरू प्राप्त नगरेका कारणले पनि केही समस्या देखिएको छ। अब आगामी आर्थिक वर्षको बजेट बनाउने तयारी पनि हुँदैछ, यस विषयमा तपाईँहरूले कतिको समन्वय गर्दै हुनुहुन्छ?
एकदम समन्वय छ, हाम्रो वडाध्यक्षज्यूहरू पनि हाम्रो यसमा धेरै के अरे सहयोगी भूमिका खेल्नुहुन्छ, उहाँहरूले धेरै कुराहरू सिकाउनु पनि भएको छ। हाम्रो विशेष गरेर अग्निप्रसाद पाण्डेज्यूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु तपाईँहरूको रेडियो मार्फतबाट।
अब अलिकति प्रसङ्ग बदलौँ होइन सर, जस्तै यो राज्यले प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू चाहिँ तपाईँको टोलका नागरिकहरूले प्राप्त गर्न सकेको अवस्था छ? जस्तै सबैले शुद्ध खानेपानी पाउनुपर्ने, बिजुली बत्तीका कुराहरूदेखि लिएर भोल्टेजका कुराहरू, होइन यो राज्यले प्रदान गर्नुपर्ने सबै नागरिकहरूले चाहिँ चाहेको विद्यालयमा पढ्न पाउनुपर्ने वातावरण, जस्तै अहिले त एक नम्बर वार्डमा सामुदायिक विद्यालय नै छैन, त्यसको लागि के छ तपाईँहरूको आवाज, कसरी उठिरहेको छ, लगायत यी राज्यले प्रदान गर्नुपर्ने स्वास्थ्यका कुराहरू, शिक्षाका कुराहरू, यी चाहिँ अहिले सबै नागरिकहरूले प्राप्त सहज ढङ्गले प्राप्त गरेको अवस्था हो?
अहिले अब राज्यले दिएको विशुद्ध के अरे आर्थिक अवस्था कमजोरी भएका व्यक्तिहरूलाई 20% लगानीमा स्वास्थ्य क्षेत्रमा ऊ गर्ने भनेर एउटा कार्यक्रम छ, त्यसमा हामीले व्यापक रूपमा टोलमा गरेर त्यो सम्भवतः सबैलाई गराएकै हो।
स्वास्थ्य बिमा,
यस हजुर स्वास्थ्य बिमा,
हजुर हजुर
20% रकम बुझाउने, 80% सरकारी लगानीमा वडाबाट त्यो कार्यक्रम थियो। अस्ति हामीले त्यो कार्यक्रमलाई सफल नै बनायौँ घर घर गएर सबैलाई। बाँकी कुरा तपाईँको अब यस्ता कुराहरूमा अब स्कुलको सामुदायिक विद्यालयको कुराहरूमा एक नम्बर वार्ड मा छैन नि, त्यो अब अलिकति व्यापक रूपमा उठाउनै पर्ने हुन्छ, त्यसमा अब धेरै ठुलो लगानी पनि गर्नुपर्ने अवस्था हुन्छ,
जमिनको अभाव छ,
हजुर त्यो छ। अनि अरू कुराहरू मेरो विचारमा चाहिँ साना साना कुराहरूमा बजेट छुटेको देखिँदैन क्या, जस्तो ज्ञानमूलक शिक्षामूलक कार्यक्रम अघि हामीले मुद्दा जुन उठायौँ, जुन त्यो के अरे लागु औषधका कुराहरू घर घरमा टोल टोलमा यस्ता चाहिँ नि के अरे शिक्षामूलक कार्यक्रम यस्तो हुँदैन यस्तो गर्नु हुँदैन यी भन्ने कुराहरू, यस्तो कुराहरूमा अलिकति कमजोरी कम्ती नै देख्छु म। पूर्वाधार विकासमा चाहिँ अलिकति बजेट के अरे लगाएको देखिन्छ, तर यो शिक्षामूलक र तपाईँको ज्ञान आर्जन गर्ने कुराहरूमा अलिकति पछाडिएको जस्तो हामीले देखेका छौँ। यसमा पनि हामीले छलफल कुराकानी चाहिँ गरि नै राखेका छौँ, अब नीति निर्देशन नै हुनुपर्छ त्यसको लागि मलाई जहाँसम्म लाग्छ, कुराहरू चाहिँ त्यस्तै हो। अब त्यही हो नीति,
जस्तै तपाईँको टोलमा चाहिँ मदन सर नवज्योति टोल विकास संस्थामा चाहिँ तत्काल गर्नुपर्ने कामहरूका बारेमा भनिदिनुहोस् न, त्यहाँको तत्कालको आवश्यकता के हो र चाहिँ वडाले कसरी सम्बोधन गरिदिएदेखि हुन्थ्यो भन्ने लागेको छ?
अब यहाँनेरि त हाम्रो सबै कुराहरू पूर्वाधार नै अहिले फोकस गरेका छौँ, प्लस अब यो गरिबी निवारणका लागि अनि स्वास्थ्यमा तिनवटा कुरामा अहिले हामीले फोकस गरेको कुरा हो।
हजुर,
हामीले अब अहिले यहाँ हाम्रो सम्भवतः एक नम्बर वार्डमा सबैभन्दा कान्छो टोल पनि हो, अहिले भर्खरै हामीले भर्खर काम सुरु गर्न थालेका छौँ। सडक बत्तीहरू थोर बहुत भए पनि हामीले सडक बत्तीहरू जडानको कार्य सम्पन्न गरियो, अनि अब बाटाका निकासहरू निकाल्नको लागि तपाईँले पूर्व माग गरेर 25 टिपर पूर्व पनि पठाइदिने सहमति पनि भएको छ। अब यहाँनिर पूर्वाधारकै क्रममा अब ढल र प्लमको के अरे विकास गर्नुपर्ने हुन्छ, अनि शिपमूलक कार्यक्रमहरू यी कुराहरूमा पनि हामीले कुरा उठाइरहेका छौँ। अब कतिसम्म सफल हुन्छ, कतिसम्म अब बजेटले पुग्ला, के कुराहरू हेर्न बाँकी नै छन्।
जस्तै फोहोर व्यवस्थापनमा चाहिँ कसरी काम भइरहेछ तपाईँहरूकोतिर?
फोहोर व्यवस्थापनमा हामीले निराकार सरसफाई उसबाट गाडीहरू आउनुहुन्छ शुक्रबार र मङ्गलबार दुईचोटि हप्तामा, अनि यहाँनिर सबैले अब घर घर धुरी अनुसारले उहाँको नियमावलीले पैसा उठाएर अनि हप्तामा दुईचोटि फोहोर सङ्कलन गरेर पठाउने गरिरहेका छौँ। अहिले
यसमा त्यति ठुलो समस्या छैन,
यसमा छैन समस्या, तर जनगुनासो छ, अलिकति कम्पनीले अलिकति पैसा बढी लिए भन्ने जनगुनासो पनि छ, यत्रो पैसा लिनु हुँदैन थियो भन्ने। अब हामीले बोल्दा त अब टोलका टोलवासीहरूले बोलेको आवाज नै बोल्नु पर्ने हुन्छ नि त,
हजुर
अलिकति बढी नै भयो यो रेन्ट चाहिँ, हामी अब सबैले सक्दैनन्, हामी अब बिहान बेलुका मजदुरी गरेर खाने मान्छेलाई 150 रुपियाँ तलाको अलिकति बढी नै भयो भन्ने कुरा गुनासो आएका छन्, यसलाई पनि हामीले कुरो राखिराखेकै छौँ। के हुन्छ त्यो अब हेर्न बाँकी नै छ, बुझ्न बाँकी नै छ।
जस्तै अन्त्यमा तपाईँले अघि उठाउनु भएको कुरा, आगामी आर्थिक वर्षको बजेट तयारीको अवस्था छ होइन, सिलिङ बजेटले त हुने त्यति ठुलो छैन, अब ठुला योजना चाहिँ के छन्? जस्तै प्रदेश सरकारको बजेट हुनसक्छ, नगरको बजेट हुनसक्छ, सङ्घीय बजेट हुनसक्छ, तपाईँको टोलमा तत्काल ठुलो बजेटको चाहिँ कस्तो आवश्यकता छ?
ठुलो बजेटको आवश्यकता छ, हाम्रो टोलको बाटो छ एउटा, त्यसमा प्रदेशमा हामीले निवेदन गरेका छौँ, माग दाबी गरेका छौँ, त्यो बाटो बन्ने हामीलाई एकदम अत्यन्तै आवश्यक हो। एउटा बाटो त्यो छ, अनि भित्री बाटाहरू प्लम र फिनिसिङ गर्ने इन्टरलक हुन्छ अथवा कालोपत्री हुन्छ, भित्री बाटाहरू अलिकति दयनीय अवस्था छ, एकतिर निकासै नभएको अवस्था छ, त्यसलाई चाहिँ हामीले अहिले लगभगै फुलफिल गर्ने, अलिकति माटो मगाएर के अरे हाल्ने कुरो भइरहेछ। अब आगामी दिनमा चाहिँ त्यसलाई अलिकति राम्ररी पूर्वाधारमा फोकस गर्ने अनि जनचेतनामूलक कार्यक्रमहरूमा फोकस गर्ने हाम्रो योजना छ।
हस् मदन सर, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र त्यहाँका जनताहरूको र तपाईँको आफ्नो विचार राखिदिनुभयो, समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
हस् हस् हजुर, तपाईँहरूलाई पनि, तपाईँको टिमलाई, सम्पूर्णलाई मेरो पनि धन्यवाद छ।
हस् उहाँ हुनुहुन्थ्यो बिरतामोड नगरपालिका वार्ड नम्बर 1 नवज्योति टोल विकास संस्थाका अध्यक्ष मदन शिवाकोटी। वडाले गरिरहेका गतिविधि र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा उहाँले आफ्नो धारणा राख्नुहुँदै। हस् त आजलाई जनताका सवाल वडाध्यक्षसँग कार्यक्रम यति नै। हामी अर्को हप्ता फरक अर्को कार्यक्रममा फरक व्यक्तित्वसँगको फरक प्रसङ्गको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला।